یعقوب کا عام خط، پہلا باب، 19ویں آیت سے لے کر 27ویں آیت تک۔ اے میرے پیارے بھائیو، یہ بات تم جانتے ہو، بس ہر آدمی سننے میں تیز اور بولنے میں دھیرا اور قہر میں دھیما ہو، کیونکہ انسان کا قہر خدا کی راست بازی کا کام نہیں کرتا۔ اس لیے ساری نجاست اور بدی کے فضلہ کو دور کر کے اس کلام کو حلیمی سے قبول کر لو جو دل میں بویا گیا اور تمہاری روحوں کو نجات دے سکتا ہے۔ لیکن کلام پر عمل کرنے والے بنو، نہ محض سننے والے جو اپنے آپ کو دھوکہ دیتے ہیں۔ کیونکہ جو کوئی کلام کا سننے والا ہو اور اس پر عمل کرنے والا نہ ہو، وہ اس شخص کی مانند ہے جو اپنی قدرتی صورت آئینہ میں دیکھتا ہے، اس لیے کہ وہ اپنے آپ کو دیکھ کر چلا جاتا اور فوراً بھول جاتا ہے کہ میں کیسا تھا۔ لیکن جو شخص آزادی کی کامل شریعت پر غور سے نظر کرتا رہتا ہے، وہ اپنے کام میں اس لیے برکت پائے گا کہ سن کر بھولتا نہیں بلکہ عمل کرتا ہے۔ اگر کوئی اپنے آپ کو دیندار سمجھے اور اپنی زبان کو لگام نہ دے بلکہ اپنے دل کو دھوکہ دے، تو اس کی دینداری باطل ہے۔ ہمارے خدا اور باپ کے نزدیک خالص اور بے عیب دینداری یہ ہے کہ یتیموں اور بیواؤں کی مصیبت کے وقت ان کی خبر لیں اور اپنے آپ کو دنیا سے بے داغ رکھیں۔ خدا کے کلام کے پڑھے جانے پر اس کی خاص برکت ہو۔ ہمیں خدا کی آواز کو جلد سننے کا مشتاق اور تیار ہونا چاہیے۔ یہ خداون کی آواز اس کا کلام ہے اور وہ بات چیت بھی ہے جو ہم آپس میں کرتے ہیں۔ ایسا آدمی جو صرف بولتا رہتا ہے اور سنتا نہیں، وہ مغرور شخص ہے، وہ دوسروں کے خیالات کی کوئی قدر نہیں کرتا۔ ہمیں کیا کیا کرنا ضروری ہے؟ اپنے جذبات پر قابو رکھنا۔ یہ ہم اسی صورت میں سیکھ سکتے ہیں کہ کلام حق کے وسیلہ سے نئے سرے سے پیدا ہوں، خدا کا کلام سننے، اس پر غور کرنے اور اس سے سیکھنے پر مستعد ہوں، جیسے 19ویں آیت کے اندر ہم نے ابھی پڑھا۔ اس کا اطلاق ان آزمائشوں اور مصیبتوں پر بھی ہوتا ہے جن کا ذکر باب کے شروع میں آیا ہے۔ آزمائشوں میں خدا پر بڑبڑانے اور اسے الزام دینے کے بجائے ہم اپنے دل اور کان کھولیں اور سنیں کہ وہ ہم سے کیا کہتا ہے۔ اس کا اطلاق ان جھگڑوں اور اختلافات پر بھی ہوتا ہے جو مسیحوں کے درمیان آئے دن ہوتے رہتے ہیں۔ ہمیں ہر فریق سے سچائی اور عقل و دلیل کی باتیں سننے میں تیز ہونا چاہیے اور بولنے میں دھیرا ہونا چاہیے۔ جب بولیں تو قہر اور غصہ کو قابو میں رکھیں۔ اگر ہم اپنی زبانوں کو قابو میں رکھنا چاہتے ہیں تو اپنے جذبات کو قابو میں رکھیں۔ اگر بولنے میں دھیرا رہنا چاہتے ہیں تو قہر کرنے میں دھیمے بنیں۔ غصہ اور قہر کو قابو میں رکھنے کے حق میں ایک اچھی دلیل مذہبی جھگڑے یا تنازع میں جو سب سے بری چیز ہم شامل کر سکتے ہیں وہ ہے غصہ۔ قہر یا شدید غصہ جسمانی اور انسانی چیز ہے، کیونکہ انسان کا قہر خدا کی راست بازی کا کام نہیں کرتا۔ 20ویں آیت۔ بلکہ اس کی مخالفت کرتا ہے۔ اگر کوئی کہتا ہے کہ میں خدا کا کام اور اس کی عبادت کرتا ہوں اور پھر غصہ یعنی قہر بھی کرے تو ثابت کرتا ہے کہ میں خدا کے کلام اور عبادت سے واقف نہیں۔ پھر تاکید کی گئی ہے کہ ہم سارے خراب اور منفی جذبات کو قابو میں رکھیں، خصوصاً غصہ کو۔ ہمیں سکھایا گیا ہے کہ ہم مسیحی ہیں اس لیے کہ دل کی ہر خرابی اور بد نظمی کو دور کریں، کیونکہ یہ خدا کی راہوں اور اس کے کلام کی الٹ اور خلاف ہے۔ ہمارے اندر بہت سی بری باتیں ہیں جن پر نگاہ رکھنے کی سخت ضرورت ہے۔ ہمارے اندر نجاست اور بدی کا فضلہ ہے۔ اتنا ہی کافی نہیں کہ ہم برے جذبات کو قابو میں رکھیں، بلکہ انہیں دور کرنا ضروری ہے۔ یہ عمل صرف ظاہری اور خارجی گناہوں پر نہیں، بلکہ خیال، قول اور فعل کے گناہ پر، ساری نجاست اور بدی کے فضلہ پر کرنا ضروری ہے۔ ہمیں بولنے میں دھیرا ہونا چاہیے۔ اس کا مطلب یہ ہے کہ جب ہم بات کرنے لگیں تو ہمیں سوچنا چاہیے کہ ہم کہنے کیا لگے ہیں۔ بات کرنے سے قبل ہمیں اپنے آپ سے 3 سوال پوچھنے چاہیے کہ کیا جو کچھ میں کہنے کو ہوں وہ سچ ہے، کیا یہ بات حلیمی و نرم مزاجی کی ہے، کیا یہ ضروری ہے۔ اگر یہ سچ ہو، نرمی کی ہو اور ضروری بھی ہو تو پھر ہم بات کریں، اور اگر ایسا نہیں ہے تو پھر خاموش ہی رہیں۔ بولنے میں دھیرا ہونے کے ساتھ ساتھ ہمیں قہر میں بھی دھیما ہونا چاہیے۔ قہر سے یہاں پر جو مطلب ہے وہ غصہ بھی ہے۔ غصہ خود گناہ نہیں ہے۔ افسیوں کا خط 4:26، افسیوں 4:26، جہاں پر اس طرح سے لکھا ہے، غصہ تو کرو مگر گناہ نہ کرو، سورج کے ڈوبنے تک تمہاری خفگی نہ رہے۔ مثلا اگر ہم غلط کاری کے خلاف ناراضگی یا غصے کا اظہار کرتے ہیں تو پھر یہ گناہ نہیں ہے۔ مرکز کی انجیل 11:15 سے لے کر 17 تک، مرکز کی انجیل اس کا 11:15 سے لے کر 17 تک۔ پھر وہ یروشلم میں آئے اور یسوع ہیکل میں داخل ہو کر ان کو جو ہیکل میں خرید و فروخت کر رہے تھے باہر نکالنے لگا، اور صرافوں کے تختوں اور کبوتر فروشوں کی چوکیوں کو الٹ دیا۔ اس نے کسی کو ہیکل میں سے جو کوئی برتن جو ہیکل میں سے ہو کر کوئی برتن لے جانے نہ دیا، اور اپنی تعلیم میں ان سے کہا، کیا یہ نہیں لکھا ہے کہ میرا گھر سب قوموں کے لیے دعا کا گھر کہلائے گا، مگر تم نے اسے ڈاکوں کی کھو بنا دیا ہے۔ ہم ناراضگی کے اظہار کو دیکھتے ہیں، اس غصے کے اظہار کو دیکھتے ہیں، اور یہ گناہ نہیں تھا۔ تاہم اپنے حواس ہی کھو دینا اور بھڑک اٹھنا گناہ ہے۔ ہمیں ایک دم غصے میں نہیں آنا چاہیے۔ اس سے پہلے کہ ہم غصے کو بھڑکنے کا موقع دیں، ہمیں یہ جائزہ لینا چاہیے کہ یہ بات جس پر میں غصے ہونے کو ہوں وہ سچ بھی ہے کہ نہیں۔ ہمارا غصہ خدا کی طرح کا نہ ہو کہ ہمارا اپنا انسانی غصہ ہو۔ ہمارا غصہ کبھی بھی شخصی نہیں ہونا چاہیے۔ ہمیں کبھی بھی بدلے لینے کی تمنا نہیں کرنی چاہیے۔ ہمیں گناہ کے ساتھ غصے کا اظہار کرنا چاہیے، گنہگار کے ساتھ نہیں، ورنہ ہم خود گناہ کر رہے ہوں گے۔ میں اپنے یہ الفاظ پھر دہراؤں گا، ہمیں کبھی بھی بدلہ لینے کی تمنا نہیں کرنی چاہیے۔ ہمیں گناہ کے ساتھ غصے کا اظہار کرنا چاہیے، گنہگار کے ساتھ نہیں، ورنہ ہم خود گناہ کر رہے ہوں گے۔ انسان کا قہر کبھی بھی راسبازی کا کام نہیں کرتا، انسانی قہر لوگوں کے برخلاف ہوتا ہے۔ انسان کا قہر خدا کی راسبازی کا کام نہیں کرتا۔ 20 آیت، ان کے اعمال کے برخلاف نہیں ہوتا۔ انسانی غصہ تو خود غرضی کا ہوتا ہے، انسانی قہر اس لیے ہوتا ہے کہ انسان کی اپنی دلچسپی پر آنچ آ رہی ہوتی ہے، اس لیے نہیں کہ خدا کی دلچسپی متاثر ہو رہی ہے۔ انسانی غصہ و قہر خدا کی خاطر نہیں بلکہ اپنی خاطر ہوتا ہے، اس لیے کہ انسان کا قہر خدا کی راسبازی کا کام نہیں کرتا۔ اسی لیے ساری نجاست اور بدی کے فضلہ کو دور کریں۔ 21 آیت، یہاں پر یعقوب پھر سے اس نصیحت کو دہراتا ہے جسے پطرس اور پولوس مسلسل اپنے خطوط میں پیش کرتے ہیں۔ افسیوں 4 اس کی 22 آیت، تم نے اپنے اگلے چال چلن کی اس پرانی انسانیت کو اتار ڈالو جو فریب کی شہوتوں کے سبب سے خراب ہوتی جاتی ہے۔ اور اپنی عقل کی روحانی حالت میں نئے بنتے جاؤ۔ 31 آیت، ہر طرح کی تلخ مزاجی اور قہر اور غصہ اور شور و غل اور بدگوئی، ہر قسم کی بدخائی سمیت تم سے دور کی جائیں۔ اور پھر آگے افسیوں کا خط 5 اس کی 3 آیت، اور جیسا کہ مقدسوں کو مناسب ہے تم میں حرام کاری اور کسی طرح کی ناپاکی یا لالچ کا ذکر تک نہ ہو، اور نہ بے شرمی اور بیہودہ گوئی اور ٹھٹھا بازی کا، کیونکہ یہ لائق نہیں بلکہ برعکس اس کے شکر گزاری ہو۔ خدا کا کلام ہم میں بویا گیا ہے۔ پطرس کا پہلا خط، اس کا پہلا باب، اس کی 23 آیت، ضرورت ہے کہ ہم اس پر ایمان لائیں، اسے قبول کریں، مطالعہ کریں، اسے اپنی زندگیوں میں اپنائیں۔ اگر خدا کا کلام ہمیں ترقی کرتا ہے تو پھر یہ ہمیں نجات دے گا، تاہم اگر ہم خدا کے کلام کو اپنی زندگی میں جگہ نہیں دیتے تو پھر ہم نجات بھی نہیں پاتے۔ اگر ہم خدا کے کلام کو اپنی زندگی میں جگہ نہیں دیتے تو پھر ہم نجات بھی نہیں پاتے۔ ہم ایک حوالہ دیکھیں گے، مرقس کی انجیل، اس کا 4 اس کی 14 آیت، مرقس کی انجیل 4 اس کی 14 آیت، بونے والا کلام بوتا ہے، جو راہ کے کنارے ہیں جہاں کلام بویا جاتا ہے، یہ وہ ہے کہ جب انہوں نے سنا تو شیطان فلفور آ کر اس کلام کو جو ان میں بویا گیا تھا اٹھا لے جاتا ہے، اور اسی طرح جو پتھریلی زمین میں بوئے گئے ہیں یہ وہ ہیں جو کلام کو سن کر فلفور خوشی سے قبول کر لیتے ہیں اور اپنے اندر جڑ نہیں رکھتے بلکہ چند روزہ ہیں، پھر جب کلام کے سبب سے مصیبت یا ظلم برپا ہوتا ہے تو فلفور تھوک کر کھاتے ہیں۔ اور پھر آگے ہم 22 آیت دیکھیں، یعقوب کا خط، پہلا خط، تو اس کا یعقوب کا خط، اس کا پہلا باب، اس کی 22 آیت، لیکن کلام پر عمل کرنے والے بنو، نہ محض سننے والے جو اپنے آپ کو دھوکہ دیتے ہیں۔ 19 آیت میں یعقوب لکھتا ہے کہ ہر آدمی سننے میں تیز ہو، لیکن خدا کے کلام کو سننا ہی کافی نہیں بلکہ ہمیں اس پر عمل بھی کرنا چاہیے۔ ہم سننے کے وسیلے سے نجات نہیں پاتے بلکہ ہم ایمان لانے کے وسیلہ سے نجات پاتے ہیں، اور حقیقی طور پر ایمان لانے میں فرما برداری بھی شامل ہے۔ یعقوب کا خط، اس کا 2 اس کی 14 آیت ہم دیکھیں، اے میرے بھائیو، اگر کوئی کہے کہ میں ایماندار ہوں مگر عمل نہ کرتا ہو تو کیا فائدہ؟ کیا ایسا ایمان اسے نجات دے سکتا ہے؟ اور آگے 17 آیت بھی ہے، اسی طرح ایمان بھی اگر اس کے ساتھ اعمال نہ ہو تو اپنے ذات سے مردہ ہے۔ بہت سے لوگ खुदा के कलाम को सुनते हैं और कहते हैं कैसा अच्छा कलाम है, लेकिन अगरचे वो खुदा के कलाम को पढ़ते और उसको पसंद करते हैं तो भी अगर वो उस पर अमल नहीं करते तो इससे उनका कुछ भी फ़ायदा न होगा, बल्कि उसकी वजह से वो मुजरम ठहरेंगे। वो लोग जो खुदा के कलाम पर अमल नहीं करते उनका हकीकी ईमान नहीं है, बल्कि वो अपने आप को धोखा देते हैं, वो अपने आप को धोखा देते हैं। लाजम है कि हम अपने आप को कलाम के लिए तैयार करें। इसे कैसे सुनें? इस कलाम को हलीमी से कबूल कर लो जो दिल में बोया गया है और तुम्हारी रूहों को निजात दे सकता है। खुदा के कलाम को सुनकर कबूल करना है जैसे तना पेवंद को कबूल करता है। जिस लफ्ज़ का तर्जमा बोया गया किया गया है वो पेवंद किया गया का मफहूम भी रखता है, ताकि जो फल पैदा हो वो उसके साथ, जिस तने के साथ उसे पेवंद किया गया है उस तने की फितरत के मुताबिक अगर नहीं है तो फिर वो गलत हो गया। लिहाजा हम ये देख सकते हैं कि जिस कलाम को हमने सुनकर कबूल किया है यानी कि पेवंद किया गया है उसके मुताबिक खुशखबरी की फितरत के मुताबिक हमारे दिल में हो, जो दिलों के अंदर हमारे पेवंद लगाई गई है। इसलिए ज़रूर है कि हम नहायत इताअत के साथ, फरमाबरदारी के साथ अपने आप को खुदा के कलाम के सुपुर्द करें। यह है इस कलाम को हलीमी से कबूल करना। ज़रूर है कि हम अपनी गलतियों और खामियों के बारे में सुनने पर तैयार हों, बल्कि उन्हें तहमुल और शुक्रगुजारी से माने। सब कुछ सुनने में हमारी नज़र अपने रूहों के निजात पर होनी चाहिए। खुदा के कलाम का मकसद यही है कि हम अपनी निजात के लिए दाना और समझदार बने। सुनने के बाद क्या करना चाहिए? 22वीं आयत है, सुनना अमल करने के लिए होता है। हम खुदा का कलाम कितनी ही तवज्जो और कितनी ही बार क्यों न सुने मगर अमल न करें तो सब बेफायदा है। जो कुछ सुनते हैं उसे याद रखना ही काफ़ी नहीं। जो सिर्फ सुनते हैं और अमल नहीं करते वो अपने आप को फरेब देते हैं, और ख़ुद फरेब भी आखिर में सबसे बुरा फरेब साबित होती है और होती होगी। और जिस तरह से हमने पढ़ा कि 19वीं आयत में याकूब कहता है हर आदमी सुनने में तेज़ हो, खुदा का कलाम सिर्फ महज सुनना ही नहीं है। बहुत से लोग जैसे मैंने कहा खुदा कलाम को सुनते हैं और कहते हैं कैसा अच्छा कलाम है, लेकिन अगर वो खुदा कलाम को सुनते हैं और पढ़ते हैं पसंद करते हैं अमल नहीं करते तो इसका कुछ भी फ़ायदा नहीं, ये उनका हकीकी ईमान नहीं है, वो फिर अपने आप को धोखा देते हैं। खुदा के कलाम का मुनासिब और मौजू इस्तेमाल क्या है? खुदा का कलाम सिखाने के गर्ज से इसे आईने से तशबीह दी गई है। आईना में इंसान अपनी कुदरती सूरत देखता है। आईना हमारे चेहरे के दाग धब्बे और नकायस यानी कि आलूदगी और नापाकी दिखाता है, जैसे 23वीं आयत के उन्होंने पढ़ा कि उस शख्स की मानंद है जो अपनी कुदरती सूरत आईना में देखता है। इस तरह खुदा का कलाम हमारे गुनाह हमें दिखाता है, वो सब गलतियां और खामियां जाहिर कर देता है ताकि दुरुस्ती कर ली जाए। जब हम खुदा के कलाम पर इस तरह तवज्जो देते हैं कि अपना आप देख लें और खुदा के कलाम के आईने के वसीले से नया लिबास पहने तो ये उसका सही इस्तेमाल है। यहाँ उन लोगों का हाल भी बयान हुआ है जो कलाम के आईना को दुरुस्ती से इस्तेमाल नहीं करते, 24वीं आयत। अगर हम जाकर अपने चेहरे के दाग धब्बों को भूल जाते हैं, अपने इलाज को याद नहीं रखते तो हमारा खुशखबरी के आईना में अपने आप को देखना बेकार है। हमारा खुदा के कलाम को सुनना बेफायदा है। ये उन लोगों का हाल है जो कलाम को मुनासिब तौर से नहीं सुनते। उन लोगों का हाल भी बताया गया है जो खुदा के कलाम को सही तौर से सुनते हैं और इस आईना को मुनासिब तौर से इस्तेमाल करते हैं। 25वीं आयत हम देखें, लेकिन जो शख्स आज़ादी की कामिल शरीयत पर गौर से नज़र करता रहता है वो अपने काम में इसलिए बरकत पाएगा कि सुनकर भूलता नहीं बल्कि अमल करता है। यहाँ पर याकूब ऐसे शख्स के बारे में बात करता है जो गौर से आईने में देखता है, यानी जो कामिल शरीयत पर गौर करता है। ये कामिल शरीयत मसीह का कलाम, मसीह की खुशखबरी है। खुशखबरी इंसान के निजात के लिए खुदा की कुदरत है। रोमियो का खत 1 और उसकी 16वीं आयत, क्योंकि मैं इंजील से शर्माता नहीं, इसलिए कि वो हर एक ईमान लाने वाले के वास्ते, पहले यहूदी पर यूनानी के वास्ते, निजात के लिए खुदा की कुदरत है। लिहाजा कामिल शरीयत मसीह की खुशखबरी आज़ादी बख्शती है, क्योंकि यह हमें गुनाहों से आज़ाद करती है और उनके सजा मौत से भी आज़ाद हमें कर देती है। ऐसा शख्स जो खुदा के कलाम यानी कामिल शरीयत पर गौर करता रहता है, जो कि इंजील मुकद्दस है, तो वो इसे फिर भूलता नहीं बल्कि वो इस पर गौर करता, उस पर अमल करता है। ऐसा शख्स न सिर्फ इस ज़िंदगी में बल्कि आने वाली ज़िंदगी में भी मुबारक होगा। रसूमाती शरीयत गुलामी का जुआ थी, मसीह की खुशखबरी आज़ादी की शरीयत है। ये कामिल शरीयत है। अगर हम उस पर गौर से नज़र करते रहते हैं तो इस आज़ादी की शरीयत का दुरुस्त इस्तेमाल करते हैं। जो इस तरह करते हैं वो अपने काम में बरकत पाएंगे। ये बरकत सिर्फ सुनने में नहीं है बल्कि खुदा की मर्ज़ी पूरी करने में है। बातें करने से नहीं बल्कि चलने से हम आसमान पर पहुँचते हैं। हम बातिल दीनदारी, खालिस और खुदा के मकबूल दीनदारी में कैसे इम्तियाज़ कर सकते हैं? बातिल दीनदारी, अगर कोई अपने आप को दीनदार समझे, अपनी ज़बान को लगाम न दे बल्कि अपने दिल को धोखा दे, तो उसकी दीनदारी बातिल है। 26वीं आयत। बातिल दीनदारी में दिखावा बहुत होता है। जब इंसानों को असल में दीनदार होने की नहीं बल्कि दीनदार दिखाई देने की फ़िक्र हो तो उनकी दीनदारी बातिल होती है। बातिल दीनदारी में दूसरों पर इल्ज़ाम तराशी ज़्यादा होती है। जब हम देखें कि कोई शख्स दूसरों की गलतियों और खामियों का चर्चा करना बहुत पसंद करता है ताकि खुद अकलमंद और अच्छा नज़र आए, तो ये अलामत है कि उसकी दीनदारी बातिल है। जिस शख्स की ज़बान दूसरों की कम कदरी बल्कि रसवाई करती है, उसका दिल हलीम और साफ नहीं हो सकता। जो दीनदारी इंसान को अपने ज़बान को लगाम देने की तौफीक नहीं देती, वो बेजोर और बेताकत दीनदारी है। बातिल दीनदारी से इंसान अपने ही दिल को फरेब देता है। जब दीनदारी बातिल हो जाए तो ये कैसी बड़ी बतालत होगी। बहुत से लोग ये समझते हैं कि हम दीनदार हैं, लेकिन इसमें कोई शक नहीं कि वो ज़ाहरी तौर पर दीनदार हैं, लेकिन बातनी तौर पर उनका दिल बदी से भरा है। लेकिन जब वो बात करते हैं तो उनके अल्फाज में बुराई होती है। ऐसे अशखास हकीकी तौर पर दीनदार नहीं हैं। किसी हकीकी दीनदार शख्स के निशानात में से एक निशान ये है कि वह अपनी ज़बान को काबू में रख सकता है। हकीकी दीन किसी शख्स को यह तौफीक बख्शता है कि वह अपनी ज़बान पर कंट्रोल करे। झूठी या ज़ाहरी दीनदारी ऐसी कुव्वत नहीं दे सकती। ऐसी दीनदारी बातिल है। मसीहों में सबसे ज़्यादा और तबाहकन गुनाह जो पाया जाता है वह ज़बान का ही है, और ख़ासकर ये उस वक्त होता है जब हम एक दूसरे की तनकीद करने और ऐब जोई करने के लिए अपनी ज़बान इस्तेमाल करते हैं, जैसे हम याकूब के ख़त के 3:6 के अंदर भी हम इसको देख सकते हैं कि ज़बान भी एक आग है। ज़बान हमारे आज़ा में शरारत का एक आलम है और सारे जिस्म को दाग लगाती है और दायरे दुनिया को आग लगा देती है और जहन्नम की आग से जलती रहती है। और 8वीं आयत, मगर ज़बान को कोई आदमी काबू में नहीं कर सकता, वो एक बला है जो कभी रुकती ही नहीं, जहर कातिल से भरी हुई है। यीशु ने खुद सिखाया कि हमारे अल्फाज खुदा के लिए कितने अहम हैं। यीशु ने कहा, और मैं तुमसे कहता हूँ कि जो निकमी बात लोग कहेंगे अदालत के दिन इसका हिसाब देंगे, क्योंकि तू अपनी बातों के सबब से रासपास ठहराया जाएगा और अपनी बातों के सबब से कसूरवार ठहराया जाएगा। मती की इंजील 12 उसकी 36वीं और 37वीं आयत। और फिर हमने जैसे 27वीं आयत हमने पढ़ी, जो बहुत ही मशहूर आयत है, जो हमारी अमली मसीही ज़िंदगी का एक नमूना है, कि हमारे खुदा और बाप के नज़दीक खालिस और बेऐब दीनदारी ये है कि यतीमों और बेवाओं की मुसीबत के वक्त उनकी खबर लें और अपने आप को दुनिया से बेताक रखें। खालिस और बेऐब दीनदारी यानी हकीकी दीनदारी ये है कि पहले तो मोहब्बत के काम किए जाएं, जैसे बेवाओं और यतीमों की खबरगिरी करना, और दूसरी बात यह है कि अपने आप को बेदाग रखें, यानी अपने आप को दुनिया से बेदाग रखें। याकूब का खत चौथा बाब और उसकी चौथी आयत। ऐ जिना करने वालियों, क्या तुम्हें नहीं मालूम कि दुनिया से दोस्ती रखना खुदा से दुश्मनी करना है? पर जो कोई दुनिया का दोस्त बनना चाहता है वो अपने आप को खुदा का दुश्मन बनाता है। मुख्तसरन यह कि हकीकी और खालिस ज़िंदगी और पाक दिल इस बात का सबूत है कि हमारी दीनदारी हकीकी है। असल और हकीकी दीनदारी की शान यह है कि खालिस और बेऐब हो। पाकीज़ा ज़िंदगी और मोहब्बत भरा दिल खालिस और हकीकी दीनदारी को ज़ाहिर करता है। जो दीनदारी खुदा बाप की नज़र में खालिस और बेऐब हो, वही असली और हकीकी दीनदारी होती है। दीनदारी सिखाती है कि हम सारे काम इस तरह करें जैसे खुदा के हुजूर में कर रहे हों। मोहताजों और मुसीबत जदों के साथ हमदर्दी, तरस और फयाजी सच्ची दीनदारी का बहुत ज़रूरी और बड़ा हिस्सा है। यतीमों और बेवाओं की मुसीबत के वक्त उनकी खबर लें। इसका मकसद यह है कि वो सब जो हमारी खैरात के हकदार हैं, हमारी मदद के हकदार हैं, वो सब जो मुश्किल और मुसीबत में गिरफ्तार हैं, अगर दीनदारी का खुलासा दो बातों में पेश करना हो तो एक बात यह है कि मुसीबत ज़दा और मोहताज से मोहब्बत रख और उनकी मदद कर। हकीकी मोहब्बत और सखावत के साथ ज़िंदगी का बेऐब होना भी ज़रूरी है। अपने आप को दुनिया से बेदाग रखें। दुनिया दिल और रूह को दागदार करने की आदी है। इस दुनिया में ज़िंदगी गुजारना बहुत मुश्किल है। हमें दुनिया में रहना है मगर दागदार होने से बचना है। हर लम्हा हमारी यही कोशिश होनी चाहिए कि बेदाग रहें। यह है खालिस और बेऐब दीनदारी। खुदा हम सबको बरकत बख्शे। आमीन।